الله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أفحسبتم أنما خلقناكم عبثا وأنكم إلينا لا ترجعون. وقال النبي صلى الله عليه وسلم قال الله تعالى كنت كنزا مخفيا فأحببت أن أعرف أو كما قال عليه الصلاة والسلام. صدق الله العظيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللہ رب العزت نے ارشاد فرمایا، کیا تم ایسا سمجھتے ہو کہ ہم نے تجھے بیکار بنایا؟ دنیا میں بھیجنے کا کوئی مقصد نہیں، دنیا میں تمہیں پیدا کرنے کا کوئی مقصد نہیں، اگر تم ایسا سمجھتے ہو تو یہ تیرا سمجھنا غلط ہے. افحسبتم انما خلقناکم عبثا، کیا ہم نے تجھے دنیا میں بالکل بیکار پیدا کیا اور تم ایسا سمجھتے ہو کہ دوبارہ دنیا سے ہم لوٹائے نہیں جائیں گے اور دوبارہ تم ہمارے پاس نہیں آؤ گے؟ یہ تمہاری بہت بڑی غلط فہمی ہے. اور دوسری طرف اللہ نے ارشاد فرمایا کہ میں ایک پوشیدہ چھپا ہوا مخفی خزانہ تھا، میں نے چاہا کہ مجھ سے محبت کی جائے، دنیا میں آنے والے انسان مجھ سے محبت کرے، یہ میں نے چاہا تو میں نے دنیا کو بتایا. اب ایک طرف غور کریں کہ اللہ کا مقصد ہے کہ اللہ کے بندے اللہ کو پہچانے، اللہ سے محبت کرے. اس مقصد کے لیے اللہ نے دنیا میں انسان کو بھیجا، اور جب دنیا میں انسان کو بھیجا تو خود اس دنیا کے بارے میں اللہ نے ارشاد فرمایا انما هذه الدنيا لهو ولعب، یہ دنیا کھیل اور کود ہے، کھیل اور تماشا ہے. گویا اس دنیا میں ہمیں ایک خاص مقصد کے لیے بھیجا گیا، ایک اہم کام کے لیے بھیجا گیا، اپنے خالق و مالک کو پہچاننے کے لیے بھیجا گیا، اپنے خالق اور مالک سے قریب ہونے کے لیے جس دنیا میں بھیجا گیا اس دنیا کو اللہ تعالی کھیل اور تماشا کہتے ہیں. آپ اندازہ لگائیے، کھیل اور تماشا میں دو باتیں ہوتی ہیں. پہلی بات، کھیل اور تماشا وقتی ہوتا ہے، عارضی ہوتا ہے، تھوڑے وقت کا ہوتا ہے. ایسا نہیں ہوتا کہ کھلاڑی پورے سال و سال رات و دن کھیلتا رہے، ایسا نہیں ہوتا. تماشا دکھانے والا پوری زندگی تماشا ہی دکھاتا رہے، ایسا نہیں ہوتا. بلکہ کھیل اور تماشے کی یہ شان کہ انسان وقتی طور سے کھیلتا ہے اور تماشا دیکھتا ہے. گویا کھیل اور تماشے کی مدت اور اس کا زمانہ بڑا مختصر ہوتا ہے. اور دوسرے نمبر سے، جو لوگ کھیل اور تماشے کو دیکھنے میں لگ جاتے ہیں، کھیل اور تماشے میں مدن ہو جاتے ہیں، بعد میں انہیں حسرت، افسوس اور نقصان اٹھانا پڑتا ہے. ٹائم ٹیبل ان کا فیل ہو جاتا ہے، تجارت کرتے ہیں اس کا نقصان ہو جاتا ہے، وقتی طور پہ خوش ہو گئے، کچھ پیسے اس کو دے دیا تو پیسے کا نقصان ہو گیا. گویا کھیل اور تماشے میں دو باتیں ہوتی ہیں، ایک تو یہ کہ وقتی چیز ہے، ایک تو یہ ہے کہ تھوڑے وقت کا ہوتا ہے، اور دوسرے کہ انسان کو حسرت اور نقصان اٹھانا پڑتا ہے. اللہ نے دنیا کو بنانے کے بعد ارشاد فرمایا میرے بندے میری بندیاں, ہم نے یہ دنیا بنائی ہے مگر یہ کھیل اور تماشے کی طرح, کہ دنیا کی مدت, دنیا کی مہلت, دنیا کا زمانہ بڑا مختصر ہوگا, وقتی ہوگا, عارضی ہوگا, تھوڑا ہوگا. اور جیسے کھیل اور تماشے کے سامنے سے گزرنے والا انسان اگر کھیل اور تماشے کے دیکھنے میں لگ گیا, اس کے دیکھنے میں مدن ہو گیا, تو بعد میں چل کر جب وہاں سے لوٹتا ہے اپنی جگہ اپنے گھر پہ, تو پھر احساس ہوتا ہے وقت کے ضائع ہونے کا, مال کے نقصان کا, تو اسے حضرت اٹھانی پڑتی ہے. اسی طرح سمجھ جاؤ کہ یہ دنیا ایک عارضی چیز ہے, تھوڑے سے وقت کے لیے ہے, تھوڑے سے وقت میں ہم نے تجھے بھیجا ہے. اگر دنیا میں تم نے اپنے دل کو لگایا, دنیا میں ہی مگن ہو گئے, دنیا کو ہی مقصود سمجھ لیا, رات دن کے کام کو دنیا کے لیے ہی طے کر دیا, جب تم اپنے دار آخرت کی طرف لوٹو گے, اپنے اصلی مقام میں لوٹو گے, تجھے حسرت اور افسوس اٹھانا پڑے گا. اس لیے اس دنیا کو اللہ تعالیٰ نے کھیل اور تماشے سے تشبیہ دی. اور ایک عجیب سی بات, کھیل دو طرح کے, ایک تو وہ کھیل جس کی حقیقت ہوتی ہے, آپ کے سامنے کوئی بندہ کھیل رہا ہے, واقعتاً آپ دیکھتے ہیں کہ کوئی میرے سامنے کھیل کھیلا جا رہا ہے, تو یہ سچ مچ میں یہ کھیل ہوا. اور ایک ہے آپ سی ڈی کے اندر کھیل کو محفوظ کر لیتے ہیں اور اپنے کمپیوٹر پہ اس کو دیکھتے ہیں, تو اس میں صرف کھیل کا ایک عکس ہوتا ہے, کھیل کی تصویریں ہوتی ہیں, جس وقت آپ دیکھتے ہیں اس وقت حقیقت میں کھیل نہیں ہوتا بلکہ کھیل کا ایک عکس ہوتا ہے. فرماتے ہیں دنیا کو بھی ایک کھیل کہا گیا, حقیقت میں یہ ہے کھیل بھی نہیں ہے, جس کا وجود ہو, جو دیکھنے میں آتا ہو. جیسے تم کمپیوٹر کے شیشے پر ایک عکس کو دیکھتے ہو, حقیقت میں وہ کھیل نہیں ہوتا, وہ تصویریں ہوتی ہیں. اگر روشنی چلی گئی وہ تصویریں بھی ختم ہو جاتی ہیں, کھیل ختم ہو جاتا ہے. اسی طرح سمجھو تمہاری جسم میں اللہ نے روح کا جو نور دیا ہے, جو روشنی دی ہے, جیسے تیرے جسم سے یہ روح کی روشنی نکل جائے گی, یہ کھیل و تماشا کا وجود بھی ختم ہو جائے گا. اس لیے اللہ تعالیٰ نے ہماری اور آپ کی زندگی کو کھیل اور تماشے سے تشبیہ دی ہے. حضرت نوح علیہ السلام 950 سال تک زندگی پائی, اور 950 سال کی زندگی کے بعد جب خدا کی بارگاہ میں پہنچے, تو پہنچنے کے بعد اللہ نے پوچھا, نوح آپ نے اپنی زندگی کو اور دنیا کو آپ نے کیسا پایا؟ نوح علیہ السلام نے کہا, پروردگار 950 سال کی زندگی پانے کے بعد, 950 سال کی زندگی پانے کے بعد جب میں اس دار آخرت میں آیا ہوں, اپنے اصل مکان میں آیا ہوں, ایسا لگتا ہے کہ ہم ایک دروازے سے داخل ہوئے تھے اور دوسرے دروازے سے ہم نکل آئے ہیں. ایک دروازے سے داخل ہونے کے بعد دوسرے دروازے کے درمیان نکلنے کا جتنا فاصلہ ہے, دار آخرت میں آنے کے بعد, موت کے بعد, اس دوسری زندگی میں آنے کے بعد, ہمیں وہ دنیا کی زندگی جو ایسی مختصر سی معلوم ہوتی ہے. جب اللہ تعالیٰ نے ایسی مختصر سی زندگی ہمیں دی ہے, تو اللہ تعالیٰ نے ایک دفعہ کہا, ہم نے تجھے بنایا ہے مقصد کے تحت, ایک خاص مقصد کے تحت, اور اس مقصد کو پانے کے لیے ہم نے دنیا میں بھیجا. تو دنیا کو تم ایسا مت سمجھو کہ دنیا تجھے مہلت دے گی اور دنیا میں تم جس طرح چاہو گے اس طرح رہو گے, ایسا نہیں ہو سکتا. یہ کھیل اور تماشے کی طرح ہے, مسافر خانے کی طرح ہے. مسافر خانے میں انسان راحت حاصل کرنے کے لیے, ضروری وقت گزارنے کے لیے ٹھہرتا ہے, اور جب تک وہ مسافر خانے میں ہوتا ہے, اس کی نگاہ, اس کی توجہ اپنے منزل پر ہوا کرتی ہے, اس سے وہ دل نہیں لگاتا. اسی بنیاد پر ابراہیم ندھم رحمت اللہ علیہ جب بادشاہی کر رہے تھے اور بادشاہت کے تخت پہ بیٹھے ہوئے تھے اور دربار لگا ہوا تھا, ایک جوان آیا اور آنے کے بعد اس نے عرض کیا, آنے کے بعد اس نے کہا کہ میں یہاں ٹھہرنا چاہتا ہوں. تو بادشاہ نے کہا کیوں؟ تو کہا, بادشاہ سلامت, یہ بادشاہی محل ہے, شاہی محل ہے, مگر یہ شاہی محل نہیں ہے, یہ تو مسافر خانہ ہے. کہتے یہ مسافر خانہ نہ بناتا ہے, बादशाह ने कहा तुझे मुसाफिर खाना नजर आता है, ये तो शाही महल है, बादशाह इसमें रह सकता है, तुम नहीं रह सकते। तो उसने कहा नहीं नहीं, मुसाफिर खाना है और मुसाफिर खाने में हर मुसाफिर को यह हक है कि उसमें रहे, लिहाजा आज तो मैं आपके शाही महल में रहूंगा। बादशाह ने पूछा तुझे शाही महल ये मुसाफिर खाना किस तरह नजर आता है। तो उस जवान ने कहा आप अभी इसमें हैं, बताए इस जगह पर पहले कौन था। कहा मेरे वालिद थे, उससे पहले कौन था मेरे दादा थे, उससे पहले कौन था परदादा थे, उससे पहले कौन था जो मालिक रहा होगा वो था। का अच्छा, मुसाफिर खाने में तो ऐसे ही होता है, एक आया वक्त पूरा हुआ चला गया, दूसरा आया वक्त पूरा हुआ चला गया, तीसरा आया वक्त पूरा हुआ चला गया, हर एक आया गया चला गया वापस दोबारा नहीं आया। ये शाही महल कैसे है, ये तो सराय और मुसाफिर खाना। इब्राहिम अदम फरमाते हैं मेरी जिंदगी का राज खुल गया। क्या इब्राहिम, ये तुम जिंदगी को हमेशा की चीज समझते हो, ये दुनिया ये मकान मुसाफिर खाने की तरह है। इसलिए जिस तरह एक मुसाफिर अपने आप को मुसाफिराना जिंदगी में रखता है, अपने मकसद को सामने रखता है, इसी बना पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कुन फिद दुनिया कअन्नका गरीब, तुम मुसाफिर की तरह दुनिया में रहो। मुसाफिर की निगाह हमेशा आगे की तरफ हुआ करती है, मंजिल पे हुआ करती है, मुसाफिर की निगाह सफर के रास्ते पर नहीं होती और मुसाफिर खाने पे नहीं होती। जिस बंदे ने अपना दिल मुसाफिर खाने से लगा दिया वो घर को भूल जाएगा, मकसद सफर को भूल जाएगा, नाकाम हो जाएगा। इसलिए अल्लाह ताला ने हमें फरमाया ये दुनिया तमाशे और खेल की जगह है, हमने तुझे क्यों पैदा किया है। कुरान ने एक लफ्ज बताया इन्ना खलक इंसान फी कबद, हमने इंसान को मेहनत के लिए मुजाहदे के लिए हमने इंसान को थोड़ी मेहनत करने के लिए दुनिया के अंदर भेजा है, लिहाजा इंसान दुनिया में जाने के बाद थोड़ी मेहनत कर लो। मुसाफिर हालत सफर में मेहनत करता है, फायदा अपने घर से उठाता है। तुम दुनिया में मेहनत करके मुजाहदा करके आमाल जमा करोगे, जन्नत में आने के बाद दारे आखिरत में आने के बाद तुम उसका फायदा उठा कर रहो। और देखिए इंसान की फितरत है, जरा इसको समझिए कि आखिरत में जाने के बाद इसको इंसान को कैसी शर्मिंदगी होगी, जिसने मकसद को नहीं पाया उसको आखिरत में जाने के बाद कैसी शर्मिंदगी होगी। एक उसको मिसाल से समझिए, इंसान कभी कभी किसी चीज से बड़ी मोहब्बत करता है और जिस चीज से मोहब्बत करता है उसी को वो अटल समझता है। अगर कोई उसे बेवकूफ समझे तो बेवकूफ समझने वाले को बेवकूफ समझता है। मिसाल उसकी आसान सी है, छोटा सा बच्चा उसे आप देखें वो मिट्टियों में जाके खेलता है, वो मिट्टियों का घर बनाता है, वो पानी से मिट्टियों को मिला मिलाकर छोटे से बर्तन बनाता है और बना के वो कितना खुश होता है, कितना मगन होता है, उसी में वो खुश रहता है, इतना खुश रहता है कि अगर कोई उसे डांटे के बेवकूफ तो बेवकूफ कहने वाले को छोटा सा बच्चा बेवकूफ समझता है। तुझे क्या मालूम कि इसमें क्या लज्जत है, अरे मैं मकान बना रहा हूँ, मैं उसके बाद इसमें छोटे छोटे जाले बना के खाना बनाऊंगा और मेरे घर मेहमान आएंगे इसमें तो मैं इनको खिलाऊंगा। ये छोटे बच्चों की फितरत होती है और उससे वो खुश होता है। इंसान जो छोटा सा बच्चा बचपन के जमाने में उन चीजों को बनाता रहा, उससे मशगूल होता रहा और मशगूल होकर उसी से खुश होता रहा, समझता रहा यही इज्जत की चीज है, यही मेरे खुशियों की चीज है, यही मेरे रात दिन में मगन होने की चीज है। लेकिन जब वही बच्चा जब बड़ा हो गया, बचपन की हालत से निकलकर जवानी की हालत में आ गया, बचपन की हालत से निकलकर होश की हालत में आ गया, बड़ा हो गया, अब उसी बच्चे से कहा जाए, हम सब यहाँ बैठे हैं, तुम बाहर जाकर उसी लड़के से कहा जाए कि तुम बाहर जाकर मिट्टी का घर बनाओ और पानी में मिलाकर छोटे छोटे बर्तन बनाओ और उसमें छोटी छोटे पत्तियां रखकर ये कहो कि मेहमान आएंगे खाएंगे, तो अब वही बच्चा जो पहले बच्चा था अब थोड़ा बड़ा हो गया वो कहेगा तुम मेरा मजाक उड़ाते हो, मुझे तुम बेवकूफ समझते हो। क्यों? उस जब बच्चा था उस वक्त उसका मिजाज अलग था, वो कुछ और समझता था, जब दूसरी दुनिया में पहुंच गया, जवानी के आलम में पहुंच गया, अब वही चीज को अपनी जिल्लत और रुसवाई समझता है।
یہی حال ہمارے اور آپ کی زندگی کا ہے. اگر زندگی میں ہم نے غفلت برتی اور اپنی زندگی کو جیسے جیسے گزار دیا اور اسی میں ہم اگر مگن رہ گئے تو دوسری دنیا میں جانے کے بعد اب ہمیں اسی زندگی پر خود ہمیں اپنے آپ پر شرمندگی ہوگی, اپنے آپ پر ندامت ہوگی. ایک بزرگ نے کہی مثال سے سمجھایا, اکبر الہ آبادی رحمت اللہ علیہ یہ ہندوستان کے بہت بڑے قانون دان تھے اور ان کو بیرسٹر کہا جاتا تھا. انہوں نے ایک وقت سے اپنا برتھ ڈے منایا, اپنی یوم ولادت منائی اور الہ آباد میں بڑے بڑے عہدے والوں کو اس نے بلایا. سارے لوگ آ گئے, دعوت کے کھانے بنے, کچھ جو اسپیشل اور خاص خاص قسم کے ان کے اوپر کلاس کے جو لوگ تھے اس کو اس نے اپنے آفس میں بلایا. اس کے بعد کچھ لوگ گفٹ لے کر آئے, برتھ ڈے کے موقع پر گفٹ پیش کیا جاتا ہے. اکبر الہ آبادی کے والد نے بہت بہترین اور سفید, بہت بہترین اور رنگین کاغذ میں لپیٹ کر اکبر الہ آبادی کے والد نے اپنے بیٹے کو گفٹ دیا. یہ بات بہت بڑے اعزاز اور عزت کی تھی کہ ایک باپ اپنے بیٹے کو برتھ ڈے کے موقع پر یوم ولادت کے موقع پر ایک اس کو گفٹ دے رہا ہے. اکبر الہ آبادی بہت خوش ہوا اور خوش ہونے کے بعد کہا اس کو اسپیشل جگہ پہ رکھو. رکھا گیا. رکھنے کے بعد جب اس کے خاص خاص دوست آئے اور ٹیبل پہ بیٹھے تو اس نے کہا سارے اس کو ایک طرف رکھ دینا, دوسرے لوگوں نے بھیجا اس کو الگ رکھنا, میرے والد نے جو مجھے دیا وہ جس طرح لے کر آؤ, میں اسے اپنے بڑے بڑے آفیسر اور دوستوں کے سامنے کھولوں گا تاکہ ایک یادگار بنے. جیسے ہی اس کارٹون کو کھولا, اس کارٹون کے اندر پھگا رکھا ہوا تھا, ایک پھگا رکھا ہوا تھا, پھولا ہوا, ہوا بھرا ہوا, ایک پھگا پھکنا رکھا ہوا تھا. جیسے ہی اکبر الہ آبادی نے دیکھا شرمندہ ہو کر ان کا سر جھک گیا کہ آفیسروں کے سامنے میں نے اپنے والد کے اس گفٹ کو کھولا تو اس سے پھگا نکلا, میرے والد نے مجھے بڑا انسلٹ کر دیا, بڑا ذلیل کر دیا, رسوا ہو گیا, تھوڑی دیر تک اپنے سر کو جھکائے رکھا. تھوڑی دیر کے بعد ان کے والد آئے, کہا بیٹے کیا ہوا؟ کہا ابو آپ نے مجھے بڑا رسوا کر دیا, بڑا ذلیل کر دیا, اگر مجھے پتا ہوتا کہ اس میں کیا ہے تو میں کسی کے سامنے نہ کھولتا, پورے شہر میں اس کا تذکرہ ہو جائے گا کہ باپ نے اتنے بڑے بیرسٹر کو, اتنے بڑے قانون دان کو, اتنے بڑے وکیل کو باپ نے پھگا دیا ہے. کہا بیٹا آج تم خوشیوں میں بالکل مگن تھے, آج تیری خوشی کی انتہا تھی, میں نے سوچا کہ تجھے ایک عبرت دوں, تجھے ایک سبق سکھاؤں, تجھے ایک خاص بات کا پیغام دوں. کہا ابا وہ کیا؟ کہا بیٹے بات یہ ہے, جب یہ تم چھوٹے تھے, جب تم چھوٹے تھے تو تم اسی پھکے کے لیے امی کے پاس رو رو کے اس سے پیسے نکلواتے تھے, اگر کوئی پھکا نہیں دیتا تو تم کہتے جب تک پھکا نہیں دو گی میں پڑھنے نہیں جاؤں گا, تم رات میں اس وقت تک نہیں سوتے جب تک کہ تیرے پاس پھکا نہیں ہوتا تھا, اسی پھکے میں تم مگن رہتے تھے اور اسی کو تم سب کچھ سمجھتے تھے. آج ایک وقت یہ آیا کہ بچپن کی زندگی سے نکل کر ایک دوسری زندگی اور جوانی کی حالت میں آئے ہو, اب اسی یہی پھکے جب ہم نے تجھے دیا ہے, اسی پھکے کو تم اپنی رسوائی اور شرمندگی کا ذریعہ سمجھتے ہو. بیٹے میں کہنا یہ چاہتا ہوں کہ اس دنیا کی زندگی میں جو تم مدن ہو, اپنے عہدے اور منصب کی بنا پر جو تم مدن ہو, اس دنیا سے نکلنے کے بعد جب تم آخرت میں جاؤ گے اور یہی آخرت میں جانے کے بعد یہ دنیا کی تیرے زندگی کا ریکارڈ خدا کے سامنے پیش کیا جائے گا, تو جس دنیا میں تم خوش ہو وہی دنیا تمہارے لیے وہاں شرمندگی کا ذریعہ بن جائے گا. اس لیے تم اگر چاہتے ہو کہ وہاں شرمندگی نہ ہو, اس دنیا کی زندگی کو چھوڑو اور آخرت کی طرف اپنے آپ کو متوجہ کر دو. لہذا اکبر الہ آبادی کی زندگی اسی وقت سے بدلی اور آخرت کی طرف متوجہ ہوئے, اہل اللہ سے تعلق جوڑا اور پھر اس کے بعد انہوں نے اپنے آپ کو بنانے اور سنوارنے کی کوشش کی. میں آج کی گفتگو میں یہ کہنا چاہتا ہوں کہ آئے دن ہمارے سامنے موت کے اعلانات ہوتے ہیں, موت کی خبروں کے اعلان ہوتے ہیں. ایک بندہ صبح 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 سے اپنے گھر والوں سے کہتا ہے آج مجھے شادی میں جانا ہے, ذرا اچھا سے اچھا جو کپڑا میرا رکھا ہو پھر لے کر آنا, اچھا یہی کپڑا تجھے اچھا نظر آیا, کپڑے پہنتا ہے, خوشیوں کے ساتھ شادیوں میں جاتا ہے اور چند لمحے میں پتہ چلتا ہے کہ شادی میں جانے والا انسان اب تو فوراً آخرت میں جا چکا ہے.
निकला था अच्छा लिबास पहनता हुआ, निकला था घर वालों को सलाम करता हुआ, निकला था मुस्कुराता हुआ, अब आ रहा है आंखें बंद है, जबान बंद है, हाथ में कोई इशारा नहीं है, हसरत के साथ अपने घर को लौट रहा है। चंद घड़ियों में घर में फैसला होता है, अब इस दुनिया में रहने के लायक नहीं है, इसे आखिरत में पहुंचा दिया जाए। ये जो ऐलान हम और आप सुनते रहते हैं, क्या इसका हमारे दिल के ऊपर क्या असर पड़ता है? क्या ऐसे ऐलान को सुनने के बाद क्या हमें ये ख्याल नहीं आता कि एक वक्त आएगा कि हमारे बारे में यही ऐलान हो जाएगा? मगर ये ऐलान कब होगा? हम समझते हैं बुढ़ापा आएगा, हम बिल्कुल जवानी की जिंदगी से गुजर के 60-70 साल की जिंदगी पा जाएंगे, तब जाकर हमें ये मिलेगा। नहीं नहीं, हर दम अपने आप को इसके लिए तैयार करना है। हमारे मशायख ने और बुजुर्गों ने एक बात बताई है, इससे पहले हमने बताया था खास तौर पर कि हम रात में दो तीन मिनट आंखों को बंद करके ये मुराकबा करें, अल्लाहुमाई, अल्लाह मेरे साथ है, अल्लाह मुझे देख रहा है। इसका बड़ा फायदा ये होगा कि अल्लाह की मैयत, अल्लाह का ध्यान, अल्लाह का ख्याल कायम हो जाएगा और हमारी नमाजें, हमारे जिक्र तिलावत में रूह पैदा होगी। अगर हम ये चाहते हैं कि दुनिया के बजाय हमारी तवज्जो आखिरत से लग जाए, हमारे दिलों के अंदर नरमी पैदा हो जाए, दिक्कत पैदा हो जाए, तो आज एक दूसरी बात याद रखिएगा कि रात में सोने से पहले पहले 2-3 मिनट अपनी मौत का मुराकबा करना है, दुनिया के फना होने का, दुनिया के खत्म होने का, दुनिया की चीजों के खत्म होने का, और अपनी मौत का अगर आप तसल्ली और ध्यान करेंगे, दिल नरम हो जाएगा। बल्कि बात बुजुर्गों ने लिखा है कि जिस इंसान का कल्ब इतना सख्त हो जाए, जिस इंसान का दिल सख्त हो जाए और जिसे ये महसूस हो कि हमें तो खौफ नहीं आता, फिर आंखों में आंसू नहीं आते, जिस इंसान को ये महसूस हो जाए तो उसे रात में 2-3 मिनट अपने मौत का मुराकबा करना चाहिए। कैसे मुराकबा करेंगे वो भी जरा समझे। मुराकबा मौत ये है, आंखों को बंद करने ये समझे कि मौत का फरिश्ता मेरे पीछे खड़ा है और अब फौरन ही मेरी रूह को निकालने वाला है, बस अब दोनों मेरी तरफ और मेरे सामने मेरा कफन पड़ा हुआ है, अब लोग मुझे कफन पहना कुशल दे रहे हैं, मैं पड़ा हुआ हूँ और मुझे लोग कफन पहना रहे हैं और कंधे पर लाद कर ले जा रहे हैं, जनाजे की नमाज हो रही है और अब मुझे लोग कब्र में डालकर मेरे ऊपर मिट्टी डाल रहे हैं। ये ख्याल और ये मुराकबा अगर आप रोजाना करके 2-3 मिनट, याद रखिए मशायख और बड़ों का तजर्बा ये है, इंसान का दिल दुनिया से हट जाएगा और दिल के अंदर दिक्कत पैदा होगी, दिल के अंदर नरमे पैदा होगी, दिल के अंदर खौफ पैदा होगा और आंखों के अंदर आंसू आ जाएंगे। इससे अगर हम चाहते हैं कि हमारी इबादत बने, तिलावतें बने, हम अपने मकसद में कामयाब हो जाए, तो हमें चाहिए कि सबसे पहले अल्लाहुमाई का भी मुराकबा करें और दूसरे नंबर पे 2-3 मिनट के लिए अपनी मौत का मुराकबा करें। इन दो चीजों से हमें बड़ा फायदा होगा। वरना आप याद रखिए कि अल्लाह ने एक तरह बताया कि हमने तुझे मकसद के लिए भेजा है और हमारी जो जिंदगी है वो जिंदगी कितनी है, इसको समझ रहा है आज कि अल्लाह ने हमें कितनी जिंदगी देकर भेजी। आमतौर पर कोई 60 साल, कोई 70 साल, कोई 75 साल, कोई 65 साल, लेकिन औसत अगर निकालेंगे, एवरेज अगर निकालेंगे, तो तमाम इंसानों की जिंदगी ज्यादा से ज्यादा 63 साल की होगी। 63 साल, कोई 80 साल मरा, कोई 90 साल मरा, कोई 45 साल मर गया, तो तमाम की जिंदगी को अगर एक साथ कैलकुलेट करेंगे और फिर उसको अगर आप तकसीम और डिवाइड करेंगे तो ज्यादा से ज्यादा इंसानों की जिंदगी हर इंसान के नाम से 63 साल आएंगे। उस 63 साल की जिंदगी में 13 साल आप लड़कपन का निकाल दीजिए, गफलत का निकाल दीजिए, तो 50 साल हो गए। इस 50 साल में इंसान काम करता है, ड्यूटी करता है, घर का कामों काज करता है, तो रोजाना 24 घंटे में गोया इंसान 8 घंटे काम करता है। तो 8 घंटे इंसान ने काम किया और उसके बाद फिर 8 घंटा इंसान को सोना है, तो 16 घंटा इंसान सोता रहा, गोया 8 घंटा वो अपनी ड्यूटी और अपने सोने से 16 घंटे उसमें निकाल दीजिए और फिर से वो यहाँ 8 घंटे बचे। अब जरा ये गौर करें कि हमारे 24 घंटे में 8 घंटा हमारा फारिग बचा, दिल से हाथ रख के सोचे कि हम अपने अल्लाह के लिए उस 8 घंटे में कितना करते हैं। बहुत अगर आप कहेंगे बहुत कहेंगे तो ज्यादा से ज्यादा सारी नमाजों का वक्त निकाल लीजिए, तिलावत और जिक्र का वक्त निकाल लीजिए, तो ज्यादा से ज्यादा डेढ़ से दो घंटा से ज्यादा नहीं होता, डेढ़ से दो घंटे से ज्यादा नहीं होता। अब ये डेढ़ से दो घंटे से ज्यादा नहीं होता वक्त, मैंने आपको इस्तेमाल से बताऊं, अगर आप इसको साल के एतबार से जोड़ेंगे, कैलकुलेट करेंगे, साल के एतबार से अगर आप जोड़ेंगे, हमने जोड़ा आज, तो तकरीबन 4 साल 15 दिन बनते हैं। बोला 63 साल की जिंदगी में हमने अल्लाह की इबादत 4 साल 15 दिन किए हैं, उससे ज्यादा नहीं किए, जबकि अल्लाह की सारी नेमतें, एक एक नेमतें हमने 63 साल के हर लम्हे में इस्तेमाल किया है। कोई ऐसा दिन नहीं है जिसमें हम अपने अल्लाह की नेमतों को इस्तेमाल न करते। इसलिए हमें अपने आखिरत की फिक्र करते हुए अपनी जिंदगी को बनाना, अपने दिल को बनाना, अपने रब को बनाना ये जरूरी है। आप देखिए कैसे कैसे लोग इस दुनिया से गुजरे हैं, कैसी कैसी औरतें इस दुनिया से गुजरी हैं, एक अल्लाह की बंदी इस दुनिया से गुजरी है, वो कहा करती थी अल्लाह के हुजूर, अल्लाह के हुजूर कहा करती थी, बंदा नवाज मेरी किस्मत की लाज रख ले, बंदा नवाज मेरी किस्मत की लाज रख ले, मेरी नहीं तो रहमत की लाज रख ले, बंदा नवाज मेरी किस्मत की लाज रख ले, मेरी नहीं तो रहमत की लाज रख ले। मौला मेरी किस्मत देखी जिंदगी की, जिंदगी की लाज रख लीजिए, अगर मेरी जिंदगी किसी काम की नहीं है तो आपकी रहमत तो बड़ी नसी है, जहाँ तो आपकी रहमत की लाज रखते हुए अल्लाह आखिरत के अंदर हमें कामयाब कर देना। और इसी तरह से फिर उसके बाद उसने कहा सबसे लिए खड़ी हो, सबसे लिए खड़ी हो, ये दांत है गदाई, यानी हाथ को फैलाया, तो हाथ को फैलाकर बोला ये कहा कि ये फकीरों का प्याला है। उसने कहा सबसे लिए खड़ी हो, ये दांत है गदाई, अब तक मिला ना कुछ भी, अब तक मिला ना कुछ भी, अब शाम होने आई, अल्लाह जिंदगी की शाम आ रही है, अब तक दिल का प्याला भी खाली रहा, अमल का प्याला भी खाली रहा, अब तो अल्लाह अपने फजल व करम से हमें अता फरमा दीजिए। मुस्लिम शरीफ के हाशिए ने कई बात लिखी है, एक बुजुर्ग गुजरे हैं रबी बिन फिराश, और दूसरे उनके भाई हैं उनका नाम है रबी बिन फिराश, ये दोनों भाई अजीब थे, इन दोनों भाई ने कभी भी अपनी जबान से कभी गिबत नहीं की, कभी अपनी जबान से कोई गलत बात नहीं की, इन्होंने कसम खा लिया, इन्होंने कसम खा लिया कि जब तक मुझे आखिरत के बारे में पता न चल जाए कि आखिरत में मेरा अल्लाह मुझसे क्या करने वाला है, क्या मरने के बाद आखिरत में जाने पर मुझे शर्मिंदगी उठानी पड़ेगी या वहाँ मुझे खुशी मिलेगी, जब तक मुझे ये मालूम ना हो जाए उस वक्त तक मैं कभी हंसूंगा नहीं, मैं कभी हंसूंगा नहीं। कोई पूछता अरे क्यों नहीं हंसते, तो कहते अरे वो इंसान को हंसने का क्या हक है, जिससे पता नहीं है कि वो जहन्नम में जाएगा कि जन्नत में जाएगा, बता के यहाँ पकड़ा जाएगा कि तोड़ा जाएगा, उसे हंसने का क्या हक होता है, पूरी जिंदगी कभी भी वो नहीं हंसे। जब उनका इंतकाल हुआ, इमाम नबी रहमतुल्लाह अलैह फरमाते हैं जब उनका इंतकाल हुआ, इंतकाल के बाद जब उनको गुसल के लिए तख्त रखा गया, परमाते जब तक उनको गुसल दिया गया और जब तक उनको कफन में ढांपा नहीं गया, उस वक्त तक उनके चेहरे पर मुस्कुराहट नजर आ रही, हर देखने वाला कहता था कि ये तो मुस्कुरा रहा है, क्यों? एक खौफ था अल्लाह का, तो अल्लाह ताला ने मरते ही इस दुनिया की आखिरत को दिखा दिया, अल्लाह तो अल्लाह के बंदे थे, आखिर इसी दुनिया से हमें इस दुनिया में जाने के लिए मौत के रास्ते से गुजरना है। हजरत इब्राहिम अलैहि सलातु वस्सलाम ने मलकुल मौत से कहा ऐ मलकुल मौत, इस दुनिया से हमें नहीं जाना है, और आम इंसान दुनिया से जाते हैं जो अल्लाह के नाफरमान है, जो अल्लाह के मुकर्रर बंदे नहीं है, जब उसकी रूह को निकालने के लिए आते हो तो किस तरह आते हो, जब इस दुनिया से उसके जाने का वक्त आता है तुम किस तरह आते हो, तो मलकुल मौत ने इब्राहिम अलैहिस्सलाम से कहा उस हालत को आप नहीं देख सकते। अल्लाह अकबर, जो इब्राहिम अलैहिस्सलाम का ये हाल कि जिन्हें आग में डाला जाना था तो जर्रा बराबर उन पर कोई खौफ नहीं आया, کیوں ابراہیم علیہ السلام کا یہ حال کہ بالکل جنگل سے علاقے میں اپنے چھوٹے سے بچے اور بیوی کو چھوڑنا تھا تو ذرا برابر کوئی خوف نہیں آیا. بادشاہ کے دربار میں حاضر کیے گئے وہاں ذرا برابر کوئی خوف نہیں آیا. سارے حالات سے گزر گئے, تین تین امتحان سے گزر گئے اور کوئی خیال نہیں آیا. مگر اس کے باوجود فرشتہ یہ کہتا ہے آپ مجھے اس حال میں نہیں دیکھ سکتے. حضرت ابراہیم نے کہا میں دیکھنا چاہتا ہوں, اللہ نے میرا دل بڑا قوی بنایا ہے, میں دیکھنا چاہتا ہوں کہ تم کس حال میں اللہ کے نافرمان بندوں کے پاس آتے ہو. ابراہیم علیہ السلام سے ملک الموت نے کہا اپنی آنکھوں کو بند کر لیجیے. حضرت ابراہیم نے اپنی آنکھوں کو بند کیا, پھر کہا کھولیے ذرا اپنی آنکھوں کو. حضرت ابراہیم نے جیسے ہی آنکھ کھولا جب ملک الموت کی شکل کو دیکھا, بال گھنگھری آلے تھے, آنکھیں کالی اور نیلی تھی, دانت بڑے بڑے تھے, ناخن بالکل پنجے کی طرح تھے. حالت کو دیکھا ابراہیم علیہ السلام وہ ابراہیم جو آج سے نہ ڈر سکا, وہ ابراہیم جو شیطان کے بہکاوے میں نہیں آ سکا, وہ ابراہیم جو بادشاہ کے دربار میں کانپ نہ سکا, وہ حضرت ابراہیم علیہ السلام ملک الموت کی شکل کو دیکھ کر دھڑام سے بے ہوش ہو کر زمین سے گر پڑے. اللہ اکبر. تھوڑی دیر کے بعد ہوش آیا تو ہوش آنے کے بعد حضرت ابراہیم نے کہا ملک الموت, اے ملک الموت اگر کسی بندے کو قبر کا عذاب نہ ہوتا, اگر کسی بندے کو قبر کا عذاب نہ ہوتا, محشر کا عذاب نہ ہوتا تو تیرا اس شکل میں آنا اس کے عذاب کے لیے یہی کافی ہے. اللہ اکبر. اللہ تعالیٰ نے ہمیں آپ کو اس دنیا میں بھیجا ہے, اس دنیا سے ہمیں دار آخرت میں جانا ہے, اس کے جانے کے لیے